यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। देशभर कोरोना संक्रमितहरूको संख्या क्रमशः घट्दै संक्रमणबाट निको हुनेको संख्या बढ़दो। संक्रमितको संख्या घट्न थालेपछि वीरगंजमा विद्यालय खोल्ने तयारी। ढुंगा, गिटी, बालुवा लगायत खानीजन्य सामग्रीको निकासी गर्ने नीति आत्मघाती हुने भन्दै फिर्ता लिन प्रमुख विपक्षी दलहरूको सरकारसँग माग। पार्टीभित्र एकताका लागि अन्तिमसम्म प्रयास गर्ने नेकपा एमालेको असन्तुष्ट समूहको निर्णय। नेपाल आयल निगमद्वारा डिजेल, मटितेल, पेट्रोल र आन्तरिक हवाई इन्धनमा प्रति लिटर 2 रूपियाँका दरले मूल्य वृद्धि। र अफ्रिकी मुलुक बुर्किना फासोमा हतियारधारीद्वारा 130 जना सर्वसाधारणभन्दा बढ़ीको हत्या। समाचार अब विस्तारमा। देशभर कोरोना संक्रमितहरूको संख्या क्रमशः घट्दै गएको छ। दैनिक संक्रमितहरूको संख्या घट्ने र निको हुनेहरूको संख्या बढ़ने भएपछि सक्रिय संक्रमितहरूको संख्या पनि घट्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो 24 घण्टामा कोरोनाबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढ़ी छ। हालसम्म 5,85,100 कोरोना संक्रमित भएकोमा 4,84,373 जना निको भएको मन्त्रालयले जनाएको छ। यस आधारमा निको हुने दर 82.8% पुगेको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार कुल 16,814 नमूनाको पछिल्लो 24 घण्टामा परीक्षण गरिएकोमा 5,042 जनामा संक्रमण पुष्टि भएको छ। त्यसै गरी निको हुनेको संख्या यसबीचमा 8,243 रहेको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार 24 घण्टामा पीसीआर विधिबाट 11,471 र एन्टिजेन विधिबाट 5,343 नमूनाको परीक्षण गरिएको थियो। त्यस्तै हिजो देशभर कोरोना संक्रमणबाट 68 जनाको निधन भएको मन्त्रालयले जानकारी दिएको छ। नेपाली सेनाले विभिन्न मितिमा गरेको सब व्यवस्थापन समेत यसमा जोड़िएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट कुल 7,799 जनाको निधन भइसकेको छ। काठमाण्डु उपत्यका 3 जिल्लामध्ये काठमाण्डुमा हाल 13,159 जना सक्रिय संक्रमित रहेका छन्। काठमाण्डुमा 1,78,662 जना निको भइसकेका छन् भने 1,676 जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। त्यस्तै भक्तपुरमा 16,594 जना निको भएका छन् भने हाल 3,767 जना सक्रिय संक्रमित रहेका छन्। ललितपुरमा 29,066 जना निको भइसकेको र हाल 5,118 जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ। विपक्षी दलहरूको गठबन्धनले नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत व्यापार घाटा कम गर्ने भनी खानीजन्य ढुंगा, बालुवा र गिटीको निकासी गर्न दिने गरी ल्याएको नीति आत्मघाती हुने भन्दै त्यसलाई फिर्ता गर्न माग गरेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हिजो संयुक्त विज्ञप्ति जारी गर्नुभई सो माग गर्नु भएको हो। उहाँहरूले उक्त नीतिले नेपालको तराई मधेस क्षेत्रलाई मरूभूमिकरण गर्ने र त्यहाँका बासिन्दालाई बाढ़ी, डुबान र पानीको स्रोत सुक्ने समस्या पार्दै जनजीवनलाई नै जोखिमयुक्त बनाउने तर्क गर्नुभएको छ। त्यस्तै आयोडिनयुक्त नुनमा सरकारले अनुदान दिई आपूर्ति गरिरहेकोमा हालै बजेट मार्फत कसैलाई फाइदा पुर्याउने तथा प्रश्रय दिने मनसायबाट बजेटमा नयाँ थप व्यवस्था गरेको आरोप लगाउँदै गठबन्धनले उक्त निर्णय पनि तत्काल फिर्ता लिन माग गरेको छ। कोविड 19 संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा जिम्मेवार बन्न तथा लामो निषेधाज्ञा कारण दैनिक रोजीरोटी गुमाउन पुगेका गरीब, असहाय र श्रमजीवी जनताका लागि विशेष राहत प्याकेज तत्काल घोषणा गर्न समेत ती दलहरूले सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको स्थितिमा मन्त्री परिषदमा पुनर्गठन गरी संवैधानिक र लोकतान्त्रिक मूल्य एवं मान्यताको उपहास गरिएको पनि गठबन्धनले उल्लेख गरेको छ। नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्सेले चूरे संरक्षण गर्नुपर्नेमा दोहन गर्ने नीति ल्याउनु दुःखद भएको बताउनु भएको छ। भक्तपुर नगरपालिकाद्वारा हिजो आयोजित भर्चुअल कार्यक्रममा उहाँले चूरे दोहनमा वर्तमान सरकार मात्रै नभई अघिल्ला सरकारहरू पनि जिम्मेवार रहेको बताउनुभयो। सरकारमा गएका राजनैतिक पार्टीहरूले सही काम गर्न नसक्दा देश आर्थिक र राजनैतिक रूपमा झनझन पछाडि धकेलिएको आरोप उहाँले लगाउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेका पूर्व नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, माधव कुमार नेपाल समूहले पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न गर्ने निर्णय गरेको छ। हिजो भर्चुअल माध्यमबाट बसेको उक्त समूहको बैठकले एकताका लागि वार्ता र सम्वादलाई विभिन्न कोणबाट अगाडि बढ़ाउने निर्णय गरेको हो। बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट पार्टी एकताका लागि इमानदारीपूर्ण प्रयत्न नभएको आरोप समेत लगाएको छ। बैठकले संविधान संशोधनका लागि कार्यदल बनाउने सरकारको निर्णय तथा चूरेका ढुंगा, गिटी र बालुवा निकासी गरिने विषयप्रति आपत्ति जनाउँदै कोरोना संक्रमितको उपचारमा गम्भीर भएर लाग्न सरकारको ध्यान आकर्षण गराएको छ। बैठकले राष्ट्रियताका सन्दर्भमा नवनियुक्त उप प्रधानमन्त्री राजेन्द्र महतोले दिनुभएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै सोबारे प्रधानमन्त्री ओलीको धारणा समेत माग गरेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षक तथा युवाका माग लगायतलाई नीतिगत तहमा समेटेर लैजाने अवधारणा पार्टीले बनाएको बताउनु भएको छ। एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिले हिजो आयोजना गरेको राष्ट्रिय प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रमको भर्चुअल माध्यमबाट उद्घाटन गर्नुहुँदै अध्यक्ष दाहालले संविधान, लोकतन्त्र र राष्ट्रियता रक्षाका विषयमा जनताका बीचमा पुग्न शिक्षकहरूलाई आग्रह गर्नुभयो। उहाँले निर्वाचन घोषणा गरिसकेको सरकारले संविधान प्रतिकूल मन्त्री परिषद गठन गरेको जिकिर गर्नुहुँदै अहिलेको अवस्थामा कोरोना महामारी विरूद्ध सबै एकताबद्ध भएर जुट्ने बेला भएको बताउनुभयो। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीले क्रियाशील सदस्यतालाई चाँडो टुंग्याएर चौधौं महाधिवेशन गर्नुपर्ने बताउनु भएको छ। नेपाली कांग्रेस काठमाण्डु स्थित जिल्ला सम्पर्क समितिले हिजो आयोजना गरेको वर्तमान संकटमा नेपाली कांग्रेसको भूमिका विषयक भर्चुअल संवाद कार्यक्रममा अब पार्टीका सबै तहले महाधिवेशनमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो। 8,00,000 हाराहारीमा क्रियाशील सदस्यता पार्टी केन्द्रीय कार्यालयमा दर्ता भइसकेको र दर्ता हुन बाँकी रहेका क्रियाशील सदस्यता पनि चाँडै टुंग्याएर समयमा नै महाधिवेशन गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। पूर्व प्रधानमन्त्री निधिले कांग्रेसले संविधानको धारा 76(5) अनुसार प्रधानमन्त्रीमा दावी गरेको पनि उल्लेख गर्नुभयो। कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले कोरोनाको नियन्त्रणमा सरकारले पूर्व तयारी गर्न नसक्दा भयावह अवस्था आएको बताउनुभयो। अर्का नेता दिलेन्द्र प्रसाद बडुले कोरोना संक्रमणको रोकथाम र नियन्त्रणमा सरकार जिम्मेवार बन्न नसकेको टिप्पणी गर्नुभयो। नेत्री पुष्पा भूषालले कांग्रेसको 14 महाधिवेशन समयमा नै सम्पन्न गर्नुपर्नेमा जोड़ दिनुभयो। कांग्रेस नुवाकोटका सभापति जगदीश नरसिंह केसी त्यसै गरी काभ्रेपलाञ्चोकका सभापति मधु आचार्य, रोल्पाका सभापति अमरसिंह पुन लगायतले पार्टीको विधान अनुसार समयमा नै महाधिवेशन गर्न केन्द्रीय नेतृत्व अघि बढ्नुपर्नेमा त्यस क्रममा जोड़ दिनुभयो। नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलले सरकारमा जाने दुईजना मन्त्रीको नाम टुंगो लगाएको छ। दलको हिजो बसेको बैठकले प्रदेशसभा सदस्यद्वय दीनबन्धु श्रेष्ठ र यज्ञबहादुर विसीलाई मन्त्रीमा नियुक्त गर्न मुख्यमन्त्री समक्ष सिफारिश गरेको कांग्रेस प्रदेश संसदीय दलका नेता जीवन बहादुर शाहीले जानकारी दिनुभयो। कर्णालीमा कांग्रेसको समर्थनमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ। नेता शाहीले श्रेष्ठलाई ऊर्जा तथा जलस्रोत विकास एवं यज्ञबहादुर विसीलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गर्न मुख्यमन्त्री समक्ष सिफारिश गरिएको बताउनुभयो। कर्णाली प्रदेशको मन्त्रीमण्डलमा हाल मुख्यमन्त्री सहित 3 माओवादी 3 स्वतन्त्र मन्त्री छन्। कांग्रेसबाट दुईजना मन्त्रीको प्रतिनिधित्व भएसँगै कर्णालीमा मन्त्रीमण्डल 8 सदस्यीय बन्नेछ। दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रणमा आएसँगै वीरगंज महानगरपालिका क्षेत्रभित्रका निजी तथा सामुदायिक विद्यालयहरू असार 1 गतेदेखि क्रमिक रूपमा खोल्ने तयारी गरिएको छ। संक्रमण बढ़दै गएपछि विगत 2 महिनादेखि बन्द भएका वीरगंजका निजी तथा सामुदायिक विद्यालयहरू असार 1 गतेदेखि कक्षा 8-12 सञ्चालन गर्ने गरी तयारी अगाडि बढ़ाइएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार निरौलाले जानकारी दिनुभयो। त्यस्तै असार 15 गतेपछि भने नियमित रूपमा सबै विद्यालय खोल्ने गरी तयारी भएको महानगरपालिकाले हिजो जारी गरेको विज्ञप्तीमा जनाइएको छ। डोटीको आदर्श गाउँपालिका 1 चासी गाउँका प्राय सबै नागरिक कोविड 19ले प्रभावित भएका स्थानीय स्वास्थ्य कर्मीहरूले जनाएका छन्। गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार उक्त गाउँका 85 जनाको कोविड परीक्षण गरिँदा 52 जनामा संक्रमण पुष्टि भएको छ। कोरोना जाँच नगरिएका अन्य नागरिकलाई पनि ज्वरो आउने तथा कोरोनासँग मिल्दोजुल्दो खालको लक्षण देखा परिरहेको गाउँपालिका स्थित स्वास्थ्य शाखाले जनाएको छ। सिंगो गाउँ नै कोरोना संक्रमणको चपेटामा परेपछि उपचारमा समस्या भएको स्वास्थ्य कर्मीहरूले उल्लेख गरेका छन्। गाउँका अधिकांशलाई संक्रमण पुष्टि भएपछि अन्य व्यक्तिले परीक्षण गर्न अस्वीकार गरिरहेको पनि गाउँपालिकाका सिनियर अहेब बमबहादुर खड्काले बताउनुभयो। संक्रमित देखिएकाहरूमा जटिल खालको समस्या भने हाल नदेखिएका कारण अस्पताल भर्ना नगरी घरमै होम आइसोलेसनमा राखेर उपचार अगाडि बढ़ाइएको सिनियर अहेब खड्काले बताउनुभयो। काठमाडौँ महानगरपालिकाले पर्सि मंगलबारबाट 60-64 वर्ष उमेर समूहका व्यक्तिलाई दिइने कोविड 19 विरूद्धको खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन ओडा खोप समन्वय समितिलाई पत्राचार गरेको छ। उक्त उमेर समूहका व्यक्तिका लागि 25 गतेदेखि भेरोसेल खोपको पहिलो मात्रा दिन लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सरकारले खोप कार्यक्रम अन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिनेहरूका लागि, त्यसपछि 65-देखि माथिल्लो उमेर समूहका लागि र तेस्रोमा 18-59 वर्ष उमेर समूहका लागि खोप दिएको थियो। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। केही साता अघि पेट्रोलियम पदार्थको मूल्य बढ़ाएको निगमले फेरि पेट्रोल डिजेल मट्टीतेलको मूल्य प्रति लिटरमा 2 रूपियाँले बढ़ाएको निगमले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ। त्यसै गरी आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रति लिटरमा 2 रूपियाँका दरले बढ़ाइएको छ। निगमका अनुसार गैराती 12 बजेदेखि काठमाण्डु उपत्यकामा पेट्रोलको मूल्य प्रति लिटर 125 रूपियाँ कायम भएको छ। मट्टीतेल र डिजेलको मूल्य 108 रूपियाँ कायम भएको छ भने हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रति लिटरमा 80 रूपियाँ पुगेको जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 3 1800 MHz साथसाथै ब्यान्ड 20 800 MHz र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी प्रसंग। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको प्रजातान्त्रिक आन्दोलनका योद्धा महेश्वर लाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। उहाँको हिजो काठमाण्डुको ओम अस्पतालमा उपचारका क्रममा 84 वर्षको उमेरमा निधन भएको छ। सभापति देउवाले शोक विज्ञप्ति मार्फत उहाँले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याउनु भएको सक्रिय योगदान सदा स्मरणीय रहने उल्लेख गर्नुहुँदै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ। कांग्रेसका संस्थापक नेता बीपी कोइराला, सुवर्ण शमशेर, गणेश मानसिंह लगायत शीर्ष नेतासँगको सहयात्रीका रूपमा रहेर श्रेष्ठले प्रजातन्त्र प्राप्तिका लागि भएका संघर्ष र आन्दोलनमा सक्रिय योगदान पुर्याउनु भएको नेपाली कांग्रेसले जनाएको छ। नेपाल सरकारका मुख्य सचिव शंकर दास बैरागीले विकास र वातावरणबीच सन्तुलन आवश्यक रहेको बताउनु भएको छ। वन तथा वातावरण मन्त्रालयले विश्व वातावरण दिवसका अवसरमा जूम प्रविधि मार्फत हिजो आयोजना गरेको कार्यक्रममा मुख्य सचिव बैरागीले नेपालले वातावरण संरक्षणमा पुर्याएको योगदानका सन्दर्भमा अन्तर्राष्ट्रिय मंचमा सशक्त रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो। त्यस अवसरमा उहाँले COVID-19 कारण स्थगित सगरमाथा सम्वाद आगामी अक्टोबरमा आयोजना गरिने समेत जानकारी दिनुभयो। कार्यक्रममा वन मन्त्रालयका सचिव डाक्टर प्रेम नारायण कणेलले आगामी आर्थिक वर्षमा 1,50,00,000 वृक्षरोपण गर्ने गरी मन्त्रालयले कार्यक्रम अगाडि बढ़ाएको जानकारी दिनुभयो। उहाँले मुलुकको भूभागको करिब 45% वन क्षेत्र हुनु राम्रो पक्ष भए पनि अन्य क्षेत्रमा थप काम गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो। दिवसका अवसरमा काठमाण्डुको बागमती किनार स्थित संयुक्त राष्ट्रसंघीय उद्यान क्षेत्रमा हिजो वृक्षारोपण गरिएको छ। बागमती सफाई महाअभियानको 421 साताको कार्यक्रमसहित साम्बा, काइयो र सिसौ जातका बिरूवा रोपेर दिवस मनाइएको हो। उता वीरगंजमा विभिन्न सामाजिक संघ संस्थाले हिजो वृक्षरोपण गरेका छन्। ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगरले हिजो विश्व वातावरण दिवसका अवसरमा अक्सिजन प्रदान गर्ने बिरूवाहरू आदर्श नगर क्षेत्रमा रोपेको हाम्रा संवाददाताले जनाएका छन्। त्यस्तै मानव अधिकार तथा शान्ति समाजले पनि हिजो वृक्षरोपण गरेको जनाएको छ। निवर्तमान संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले आफू जुनसुकै भूमिकामा रहे पनि समृद्ध नेपाल निर्माणको यात्रामा अविचलित रूपमा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मन्त्रीमण्डल हेरफेर भएको भोलिपल्ट हिजो नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएका निवर्तमान मन्त्री गुरूङले मुलुकको विकसित राजनैतिक घटनाक्रमलाई सही विश्लेषण गरी प्रधानमन्त्री केपी शर्मा ओली मन्त्री परिषद पुनर्गठन गर्नुभएकोमा स्वागत गर्नुहुँदै नवनियुक्त मन्त्रीहरूलाई बधाई र कार्यकालको सफलताको शुभकामना पनि दिनुभएको छ। उहाँले प्रधानमन्त्री ओलीको दृढ़ राजनैतिक संकल्पलाई सधैँ साथ सहयोग गरिरहने प्रण पनि गर्नुभएको छ। उहाँले संचार मन्त्री तथा सरकारको प्रवक्ता एवं त्यसअघि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीमा रहँदा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प पूरा गर्न कुनै कसर बाँकी नराखी परिणाममुखी कामका लागि आफू समर्पित भएको र आफ्नो क्षमताले भ्याएसम्म इमान्दार प्रयास गरेको पनि उल्लेख गर्नुभएको छ। नेपाली सेनाको अगुवाईमा सर्वोच्च शिखर सगरमाथासहित लोत्से, मकालु, धौलागिरी, पुमोरी र आमा दबलम हिमालबाट गत चैत्र 31 गतेदेखि जेठ 15 गतेसम्म 27,671 किलो फोहोर संकलन गरिएको छ। अभियानका क्रममा संकलन गरिएको नकुहिने 25,166 फोहोर प्रशोधनका लागि काठमाडौँ ल्याएर सम्बन्धित संस्थालाई हस्तान्तरण गरिनुका साथै कुहिने 2,505 किलोग्राम सम्बन्धित क्षेत्रका स्थानीय तहलाई बुझाइएको नेपाली सेनाले जनाएको छ। त्यस क्रममा धौलागिरी हिमालको आधार शिविरमा भेटिएका दुईवटा शव र सगरमाथाको चौथो बेस क्याम्पमा फेला परेका दुईवटा शव उचित व्यवस्थापनका लागि सम्बन्धित अधिकारीलाई बुझाइएको पनि सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी जोन बोकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमका बीच नेपाली सेनाका स्वास्थ्यकर्मीहरूको सुरक्षार्थ आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामग्रीहरू बलाधिकृत रथी प्रभुराम शर्मालाई हिजो हस्तान्तरण गर्नुभएको नेपाली सेनाले जनाएको छ। हस्तान्तरण कार्यक्रममा बलाधिकृत रथी शर्माले मित्र राष्ट्र अस्ट्रेलियाले गरेको सहयोगप्रति आभार तथा धन्यवाद प्रकट गर्नुभएको छ। स्वास्थ्य सामग्रीहरू अस्ट्रेलियन एयरफोर्सको जहाज मार्फत हिजै नेपाल ल्याइएको थियो। बाँकेमा दाना उद्योगमा विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्। नेपालगंज उपमहानगरपालिका 21 रहेको किसान फीड मिलमा रंगरोगन गर्ने क्रममा हिजो कम्प्रेसर मेसिन विस्फोट हुँदा मिलमा कार्यरत 12 कलैया उपमहानगरपालिका 19 साबी राज मियाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। घटनामा घाइते भएका दुईजनाको नेपालगंज शिक्षण अस्पतालमा उपचार भइरहेको छ। नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत ट्रक र मोटरसाइकल हिजो साँझ ठोकिँदा मोटरसाइकलका चालकको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। सिमेन्ट बोकेको ट्रकसँग मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका वडा नम्बर 10 चितवनका विनोद अधिकारीको उपचारका क्रममा गएराती भरतपुर अस्पतालमा मृत्यु भएको छ। मोटरसाइकल पछाडि सवार भरतपुर महानगरपालिका वडा नम्बर 29 जुगेडीका मनोज थापा छेत्रीको गम्भीर अवस्थामा सोही अस्पतालमा उपचार भइरहेको प्रहरीलाई उद्धृत गर्दै हाम्रा चितवन संवाददाताले जनाएका छन्। मापदण्ड विपरीत ह्याण्ड सैनिटाइजर उत्पादन र बिक्री वितरण गरेको आरोपमा ओम निर्माया हेल्थ केयर प्राली ललितपुरका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। अछामका स्थानीय तहहरूले व्यावसायिक तरकारी खेतीका लागि किसानहरूलाई तालिम दिन थालेका छन्। अछामबाट संवाददाता टेकराज भण्डारीको यो रिपोर्ट।
1 मिटर चौडा र 1.5 मिटर लामो बेड बनाउनु भनेर सिकेका छौ।
मंगलसेन 6 का एकजना किसान तारा रिमाल अछाममा यति बेला संघ प्रदेश स्थानीय सरकारबाट कृषि क्षेत्रका विभिन्न कार्य भइरहेका छन्। मंगलसेन 6 मा पनि तरकारी खेतीका लागि प्लास्टिक टनेल घर निर्माण, तरकारी खेती गर्ने तरिका, किसानलाई जानकारी गराउने काम भइरहेको छ। शिवशक्ति कृषि सहकारी संस्थाले सहकारीमा आबद्ध किसानलाई कृषि ज्ञान केन्द्रको सहयोगमा तरकारी खेती गर्नका लागि सहजीकरण गरिरहेको छ। संस्थाले किसानलाई अभिमुखीकरण समेत गराएको छ। एकजना किसान हरिभक्त भण्डारी,
टमाटर लगाएको छ, टमाटरमा आजभोलि किरा बढीको पनि म यहाँ आएर सबै देखिया छु। यो म गर्नेतिर छु, जग्गा पनि तमाम छ, पानी पनि तमाम छ, गरौँला भन्ने इच्छा पनि छ।
पछिल्लो समय ओडामा तरकारी खेती गर्नेको संख्या बढ़िरहेको छ। बाहिरबाट तरकारी किनेर खानुभन्दा आफैले काम गर्नुपर्नेमा स्थानीय जागरूक बन्दै गएका छन्। किसानलाई गोलभेडा खेती गर्ने तरिकाबारे जानकारी गराएको मंगलसिंह नगर पालिकाका कृषि प्राविधिक तारा प्रसाद भण्डारी बताउनुहुन्छ।
प्रत्येक कृषकहरूको घर घर र टोल टोलमा पुगेर नर्सरी स्थापना गरिसकेको लगतै हामी पेन्न सार्नेछौ। रोग किराहरूदेखि लिएर लगाउने प्रविधि, सिँचाइका कुराहरू, सम्पूर्ण कुराहरू सिकाउने गरिरहेको छौ।
ओडामा कृषि ज्ञान केन्द्रको 5 लाख र सहकारीको 98,000 को सहयोगमा 20 जना किसानलाई र नगरपालिका कृषि शाखाको सहयोगमा 10 जनालाई प्लास्टिक घर सहयोग गरिएको छ। मंगलसिंह नगरपालिकाले सदरमुकाम मंगलसिंहमा किसानको सहजताका लागि कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण गरेको छ। किसानले उत्पादन गरेका वस्तु बिक्री नभए खरिद गरिदिने प्रतिबद्धता समेत नगरको छ। नगर प्रमुख पदम बहादुर बोहरा,
आत्मनिर्भर बन्ने खालको व्यवसायमुखी जसले व्यवसाय सुरुवात गर्छ उसलाई अनुदानको व्यवस्था गर्ने, पुरस्कारको व्यवस्था गर्ने, उसको उद्योग व्यवसायमा के कस्तो सहयोग गर्न सकिन्छ र उसको उत्पादन जो छ त्यो उत्पादन बिक्री वितरण भएन र उनले घाटा खानुपर्ने परिस्थिति आयो भने त्यस्तो परिस्थितिमा नगरपालिकाले जिम्मा लिन्छ।
किसानका लागि समयमै आधुनिक कृषि ज्ञान, सिप प्रविधि, सिंचाई, मलखाद लगायतको व्यवस्था मिलाउन आवश्यक छ। सरकारले गरेका प्रयासलाई आत्मसात गर्दै व्यावसायिक रूपमा अघि बढ्न किसानहरू पनि दृढ संकल्पित भएर लाग्नुपर्छ। टेकराज भण्डारी, रेडियो नेपाल, अछाम।
अछामपछि अब पर्वत। सरकारले आर्थिक वर्ष 2078-79 बजेटमा विद्यालयका कर्मचारी र बाल शिक्षकहरूको तलब 15,000 पुर्याउने घोषणा गरेसँगै पर्वतका बाल शिक्षक र कर्मचारीहरू खुशी भएका छन्। पर्वतबाट संवाददाता रोशन तिवारीको यो रिपोर्ट।
फलेवास नगरपालिका तीनको त्रिभुवन माध्यमिक विद्यालयमा 22 वर्ष अगाडि कार्यालय सहयोगीको जागिर शुरू गर्दा गंगाधर तिवारीको मासिक तलब 800 थियो। 22 वर्षमा उहाँको तलब बढेर 7500 मात्रै पुगेको छ। अहिले खाइपाई आएको तलब दोब्बर हुनेमा तिवारी आशावादी हुनुभएको छ। लिमिट हान माविका शिक्षक इन्दिरा थापा छेत्रीले महिना दिनसम्म सेवा गरे बापत 6000 रुपियाँ पाउँदै आउनु भएको छ। उहाँको पनि तलब अब 15000 हुनेछ। सरकारको निर्णयले छेत्रीलाई न्याय पाएको अनुभूति भएको छ।
आदर पाउँछौँ बच्चाहरूको, हामीलाई धेरै दिने बच्चाहरूको आदर मान सम्मान हो, अरू केही पनि छैन। त्यो बढेको हातमा परिसकेपछि झन् राम्रो छ, सरकारलाई हामीले धन्यवाद दिन्छौँ।
सरकारले बाल विकास र विद्यालयका कर्मचारीको तलबका लागि 5,55,00,000,000 रुपियाँ विनियोजन गरेको छ। स्थानीय तहले एकजनाको कम्तीमा 7,000 दरले पारिश्रमिक थप्नुपर्छ। सरकारको घोषणाबाट खुशी भएका शिक्षक तथा कर्मचारी स्थानीय तहले घोषणा कार्यान्वयन गर्छ कि गर्दैन भन्नेमा शंका गर्छन्। राम माध्यमिक विद्यालय शंकर पोखरीका शिक्षक ललिता शर्मा लामिछाने सरकारले शिक्षकहरूको समस्या अहिले सम्बोधन गरेको छ। सरकारको निर्णय कार्यान्वयन हुनेमा शंका नरहेको जिल्ला शिक्षा समन्वय इकाई पर्वतका प्रमुख उद्यमराज पौडेलले दावी गर्नुभयो।
पालिकाहरूले थप सुविधा दिने गरी 8,000 संघीय सरकारले सोझै तसर्थ अनुदान अन्तर्गत दिने र अरू बाँकी 7,000 रुपियाँ स्थानीय पालिकाहरूले थपेर निकास दिने गरी बजेटको व्यवस्थापन गरिएको त्यो कार्यान्वयन हुन्छ।
पर्वतमा 305 बाल विकास केन्द्रका शिक्षकहरू र 389 सामुदायिक विद्यालयका सहायक शिक्षक र कार्यालय सहयोगीहरू साउनदेखि मासिक 15,000 रुपियाँ तलब पाउने प्रतीक्षामा छन्। रोशन तिवारी, रेडियो नेपाल, पर्वत।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले निजामती कर्मचारीका सन्ततिलाई गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्न सबै प्रदेशको समन्वयमा अलग्गै विद्यालय खोल्ने कार्यक्रम समानतामा आधारित नभएको भन्दै सरकारको ध्यान आकर्षण गराएको छ। महासंघले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै सबै खाले विद्यालयमा सबैले समान रूपमा पढ़न पाउनुपर्ने संवैधानिक हकको कार्यान्वयन गर्न माग गरेको हो। आगामी आर्थिक वर्षको बजेटमा सरकारले निजामती कर्मचारीका सन्ततिका लागि धनकुटा र दिपालमा विद्यालय खोल्ने कार्यक्रम समावेश गरेपछि महासंघले विज्ञप्ति जारी गरेको हो। पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोको एउटा गाउँमा हतियारधारीले आक्रमण गरी करिब 130 सर्वसाधारणको हत्या गरेका छन्। एघा प्रान्तको एउटा गाउँमा हतियारधारीले सबै घरहरू जलाउनुका साथै ती सर्वसाधारणको हत्या गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। घटनालाई आतंकारी हमला भनिए पनि हालसम्म कुनै विद्रोही समूहले घटनाको जिम्मेवारी भने लिएका छैनन्। अफगानिस्तानका विभिन्न स्थानमा भएका पछिल्ला कार्यवाही र आक्रमणहरूका घटनामा परि 10 तालिबान लडाकु र 9 सुरक्षाकर्मी मारिएको अफगानिस्तानको सरकारी संचार माध्यमले जनाएको छ। अमेरिकी वायुसेवा युनाइटेडले सन् 2029 ध्वनि भन्दा पनि तीव्र गति हुने सुपरसोनिक यात्रुवाहक विमानको सेवा शुरू गर्ने बताएको छ। विमान सेवाले त्यसका लागि बूम कम्पनीसँग 15 विमान खरिद गर्ने सम्झौता पनि गरिसकेको जनाएको छ। चीनको हुए प्रान्तको वुहान स्थित प्रयोगशालाका कुनै पनि कर्मचारी वा अनुसन्धानकर्ता कोरोना भाइरसबाट संक्रमित नरहेको चीनले फेरि एकपटक दोहोर्याएको छ। अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा सन् 2019 अन्त्यतिर चीनमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनुभन्दा केही साता पहिले वुहान स्थित प्रयोगशालाका 3 मिल्दोजुल्दो लक्षण देखिएको भन्ने दावीको खण्डन गर्दै चीनको पछिल्लो भनाइ आएको हो। अमेरिकी गुप्तचरहरूको रिपोर्टपछि कोरोना भाइरसको उत्पत्तिलाई लिएर अमेरिका र चीनका परस्पर विरोधी भनाईहरू आइरहेका छन्। बेलायतमा 2 यता सबैभन्दा धेरै कोरोनाका संक्रमित थपिएका छन्। त्यहाँको सरकारी निकायले सार्वजनिक गरेको तथ्याङ्कमा त्यहाँ दैनिक संक्रमितहरू बढ्दै गएका छन्।
प्रदेश नम्बर 1 सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको जनाएको छ। प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अम्बिर बाबु गुरूङले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेर आगामी वर्षको बजेट ल्याउने गरी तयारी भइरहेको बताउनु भएको छ। गृह जिल्लामा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै मन्त्री गुरूङले प्रदेश 1 सरकारले आगामी आर्थिक वर्ष 2078-79 लागि करिब 34 अर्बको हारिको प्रादेशिक बजेट ल्याउने तयारी भएको बताउनुभयो। मन्त्री गुरूङले चालू आर्थिक वर्षको भन्दा सानो आकारको बजेट ल्याउने त्यसलाई पुनः कार्यान्वयन गर्ने सरकारको लक्ष्य रहेको पनि मन्त्री गुरूङले उल्लेख गर्नुभयो। विगतका अधुरा योजना सम्पन्न गर्न, क्रमागत योजनालाई निरन्तरता दिन र थप गौरवका नयाँ योजना समेटेर बजेट ल्याउने तयारीमा प्रदेश सरकार जुटेको समेत उल्लेख गर्नुभयो। गत साता नेपाली शेयर बजारको परिसूचक करिब 1.5% वृद्धि भएको छ। अघिल्लो साता 2815.39 बिन्दुमा बन्द भएको नेप्से गत साता 1.47% अर्थात 41.37 अंकले बढेर 2856.76 बिन्दुमा पुगेको छ। गत साताको अन्तिम कारोबार दिन नेप्से हालसम्मको उच्च बिन्दुमा पुगेको छ। बजार खुलेका 5 दिन मध्ये 3 दिन परिसूचक उकालो लाग्दा नेप्सेले नयाँ अंक निर्माण गरेको हो। नेप्सेले नयाँ रेकर्ड बनाइरहँदा दोस्रो बजारका लगानीकर्ताहरू भने उत्साहित भएका छन्। गत साताको परिसूचक वृद्धिलाई कारोबार रकमले पनि साथ दिएको छ। गत साता करिब 7,00,000 पटकको कारोबारमा 67,80,00,000 रुपियाँ भन्दा बढीका 15,00,00,000 किता शेयर किनबेच भएका छन्। यो हालसम्मकै बढी साप्ताहिक कारोबार हो। अघिल्लो साता 50,77,00,000,000 शेयर कारोबार भएकोमा गत साता कारोबार रकम 33.52% वृद्धि भएको छ। अघिल्लो साताको तुलनामा गत साताको नेप्सेको कुल बजार पूँजीकरण 0.5 अर्ब भन्दा बढीले वृद्धि भएको छ। अघिल्लो साता 39.6 अर्ब रुपियाँ रहेको नेप्सेको बजार पूँजीकरण गत साता बढेर 39.64 अर्ब रुपियाँ पुगेको छ। सल्यानमा माछा मार्ने परम्परागत पेसा संकटमा पर्दै गएको छ। माछाको प्रमुख स्रोत खोला नालामा विषादीको प्रयोग गर्ने र करेन्ट लगाएर माछा मार्ने प्रवृत्ति बढ्दै जाँदा माछा मारेर जीविकोपार्जन गर्ने समुदायको पेसा नै संकटमा परेको हो। जिल्लाको शारदा नगरपालिका, कालीमाटी गाउँपालिका, बनगाड, कुपिन्डे नगरपालिकाका बादी समुदायहरू जीविकोपार्जनको पुर्ख्यौली पेसाको रूपमा माछा मार्दै आइरहेका छन्। तर पछिल्लो समय माछा पाइन छाडेपछि उनीहरूको पेसा संकटमा परेको र अन्य पेसा अँगाल्न बाध्य भएको बादी समुदायका व्यक्तिहरूले बताएका छन्। पहिले दिनमा 3-4 किलोसम्म माछा मार्ने गरेको भए पनि आज भोलि दिनभर चार्दा पनि मुस्किलले 0.5 किलो माछा मार्ने गरेको शारदा नगरपालिका एक शान्तिनगरका रामु बादीले बताउनुभयो।
आर्थिक समाचारका साथमा भुवन आचार्य। अब मौसम। आज प्रदेश नम्बर 1 लगायत अन्य प्रदेशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली रही, अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18.3 डिग्री सेल्सियस, वर्षा 0.1 मिलिमिटर, सापेक्षिक आर्द्रता 94%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30-32 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज काठमाडौँ उपत्यका सूर्योदय अघि बिहान 5:08 भयो भने सूर्यास्त भरि साँझ 6:58 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। देशभर कोरोना संक्रमितहरूको संख्या क्रमशः घट्दै संक्रमणबाट निको हुनेको संख्या बढ़दो। संक्रमित संख्या घट्न थालेपछि वीरगंजमा विद्यालय खोल्ने तयारी। ढुङ्गा, गिटी, बालुवा लगायत खानीजन्य सामग्रीको निकासी गर्ने नीति आत्मघाती हुने भन्दै फिर्ता लिन प्रमुख प्रतिपक्षी दल सहित विपक्षी दलहरूको सरकारसँग माग। पार्टीभित्र एकताका लागि अन्तिमसम्म प्रयास गर्ने नेकपा एमालेको असन्तुष्ट समूहको निर्णय। नेपाल आयल निगमद्वारा डिजेल, मटीतेल, पेट्रोल र आन्तरिक हवाई इन्धनमा प्रति लिटर 2 रूपियाँका दरले मूल्य वृद्धि। र अफ्रिकी मुलुक बुर्किना फासोमा हतियारधारीद्वारा 130 भन्दा बढ़ी सर्वसाधारणको हत्या। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।